यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म सन्तोष रेग्मी। शुरूमा प्रमुख समाचार। आज 13 गणतन्त्र दिवस। पूर्वजहरूको स्वाभिमान, वीरता र आदर्शबाट प्रेरित भई राष्ट्रको विकासमा अग्रसर हुन देशवासीमा राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वान। नेपालको गणतन्त्र लोकतान्त्रिक आन्दोलनको सर्वोच्च उपलब्धिका रूपमा रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। संघीय संसदको संयुक्त बैठकमा आज आगामी आर्थिक वर्ष 2077-78 वार्षिक आयव्यय विवरण बजेट प्रस्तुत हुँदै। हिजो एकै दिन 114 जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या 886 पुग्यो र कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या 57,81,000 नाग्यो। विश्वभर 3,56,000 बढ़ेको मृत्यु। समाचार अब विस्तारमा। आज 13 गणतन्त्र दिवस। यस अवसरमा शुभकामना सन्देश दिनुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ। राष्ट्रपति भण्डारीले शुभकामना सन्देश मार्फत देशमा लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि भएका संघर्षमा आफ्नो जीवन आहुति गर्ने सम्पूर्ण शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। गणतन्त्र स्थापनाका लागि आन्दोलनमा होमिएका सम्पूर्ण राजनीतिक दल र तिनका नेता एवं कार्यकर्ता तथा आम जनताको योगदानको उच्च प्रशंसा गर्नुहुँदै राष्ट्रपति भण्डारीले गणतन्त्रलाई थप सुदृढ तुल्याउन हार्दिक आह्वान समेत गर्नुभएको छ। राष्ट्रपति भण्डारीले प्रत्येक वर्ष गणतन्त्र दिवस मनाउँदै आइए पनि यस वर्ष कोरोना भाइरसको विश्वव्यापी महामारीबाट उत्पन्न विषम परिस्थितिका कारण औपचारिक कार्यक्रम आयोजना गर्न कठिनाई उत्पन्न भएको पनि शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ। सदैव स्वाधीन राष्ट्रका रूपमा रहेको नेपालको भौगोलिक अखण्डता कायम गर्ने तथा राष्ट्रियता सुदृढीकरण गर्न अतुलनीय योगदान पुर्याउनु हुने पूर्वजहरूको योगदानको स्मरण गर्दै पूर्वजहरूको स्वाभिमान, वीरता र आदर्शबाट अनुप्रेरित भई राष्ट्रको सर्वाङ्गीण विकासमा अग्रसर हुन राष्ट्रपतिले हार्दिक आह्वान गर्नुभएको छ। ऐतिहासिक दिवसले सबै नेपालीहरूलाई समृद्ध नेपाल, सुखी नेपालीको साझा राष्ट्रिय संकल्प हासिल गर्न थप ऊर्जा प्रदान गरोस् भन्ने राष्ट्रपति भण्डारीले शुभेच्छा पनि प्रकट गर्नुभएको छ। ऐतिहासिक आन्दोलनको परिणामस्वरूप स्थापित जननिर्वाचित पहिलो संविधान सभाको पहिलो बैठकले 2065 साल जेठ 15 गते नेपालमा गणतन्त्र घोषणा गरेको थियो। गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको गणतन्त्र लोकतान्त्रिक आन्दोलनको सर्वोच्च उपलब्धिका रूपमा रहेको स्मरण गर्नुभएको छ। उहाँले गणतन्त्रलाई सबल बनाउन सामाजिक न्याय, सुशासन र समृद्धिका तीनवटै आयामलाई समुचित सन्तुलनका साथ अगाडि बढ़ाइएको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री ओलीले गणतन्त्र शासन प्रणाली मात्र नभई नयाँ सभ्यता, संस्कृति र सामाजिक जीवन पद्धति भएको पनि शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ। प्रधानमन्त्रीले परिवर्तनलाई सामाजिक जीवनका समग्र आयामसँग जोडेर विकास गर्न सकेमा मात्रै गणतन्त्र दिगो बन्न सक्ने बताउनु भएको छ। प्रधानमन्त्री ओलीले साँचो अर्थमा जनता सार्वभौम बनेको दिनका रूपमा गणतन्त्र दिवस इतिहासको महत्वपूर्ण र अविस्मरणीय रहने चर्चा गर्नुभएको छ। प्रधानमन्त्री ओलीले गणतन्त्र सामाजिक न्याय र समानतामा आधारित समृद्धिसहितको प्रणाली भएकाले महिला, दलित, पछाडि परेका कुनै पनि समुदायमाथिका कुनै पनि विभेदहरू गाह्य र सही नहुने उल्लेख गर्नुभएको छ। गणतन्त्रमा आफ्ना विचारहरू निर्वाध ढंगले अभिव्यक्त गर्न पाउने स्वतन्त्रता हुने भए पनि हिंसा र आतंकको प्रयोग स्वीकार्य हुन नसक्ने प्रधानमन्त्रीले स्पष्ट पार्नुभएको छ। कुनै पनि कोणबाट गणतन्त्रमाथि प्रश्न उठाउने र पुरानो व्यवस्थातिर फर्कन खोज्ने प्रतिगामी चेष्टाहरू अनुचित हुने बताउनुहुँदै प्रधानमन्त्री ओलीले इतिहासको गतिलाई पछाडि फर्काउन अब कसैले नसक्ने बताउनु भएको छ। कोरोना महामारी विरूद्धको कठिन संघर्षमा नेपालीले जुधिरहेको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले कोरोनाको चुनौतीलाई परास्त गरी छाड्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ। उपराष्ट्रपति नन्दबहादुर पुनले COVID-19 नियन्त्रणका लागि तीन तहको सरकारले गरिरहेका कार्यले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाप्रति थप गौरव गर्ने वातावरण बनेको उल्लेख गर्नुभएको छ। गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि तीनै तहका सरकारले गर्दै आएको प्रयासलाई अझै प्रभावकारी बनाउँदै लैजान आग्रह गर्नुभएको छ। गणतन्त्रलाई अझै समृद्ध बनाउनु आवश्यक रहेको उल्लेख गर्नुहुँदै उपराष्ट्रपतिले भौगोलिक अखण्डता, त्यसै गरी सार्वभौमिकता, स्वाधीनता, राष्ट्रियता र राष्ट्रिय एकतालाई अझै सुदृढ गर्दै लैजानुपर्नेमा जोड़ दिनुभएको छ। राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल सिन्हाले शुभकामना सन्देश जारी गर्नुहुँदै संविधानको मौलिक हकमा सुनिश्चित गरिएका गाँस, बाँस, कपास, स्वास्थ्य, शिक्षा लगायतमा सबै जनताको पहुँच हुन सकोस् भन्ने कामना गर्नुभएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्र दिवसका अवसरमा एक सन्देश दिनुहुँदै नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउँदै लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न गणतन्त्र दिवसले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास गर्नुभएको छ। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र प्राप्तिका लागि लडेका सबै शक्ति एकताबद्ध भई जनअपेक्षा अनुसार सुशासन र विकासमा समर्पित हुनु आजको राष्ट्रिय आवश्यकता भएको बताउनु भएको छ। त्यसै गरी प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोखरेलले गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिनुहुँदै संघीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीका रूपमा मात्र नभई नागरिकको जीवन पद्धति र शैलीका रूपमा स्थापित र संस्थागत हुनुपर्नेमा जोड़ दिनुभएको छ। 2065 साल जेठ 15 गते बसेको संविधान सभाको पहिलो ऐतिहासिक बैठकले नेपाललाई लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रूपमा घोषणा गरेको थियो। गणतन्त्र दिवसका अवसरमा सैनिक मंच टोली खेलमा विशेष समारोह आयोजना गरिने भए पनि कोरोना भाइरसको महामारीले देश लकडाउनमा रहेको अवस्थामा यो वर्षको गणतन्त्र दिवस भने शुभकामना आदान प्रदान गरेर मनाइने भएको छ। सरकारले 13 गणतन्त्र दिवस का अवसरमा भोलिसम्म दीपावली गरी मनाउन अनुरोध पनि गरेको छ। यही जेठ 12 गते बसेको मन्त्री परिषदको निर्णय अनुसार संघ प्रदेश र स्थानीय तहका सम्पूर्ण सरकारी गैर सरकारी कार्यालयहरू, आम नागरिक एवं विदेश स्थित नेपाली दूतावास, नियोग र वाणिज्य दूतावासहरूमा गए साँझदेखि भोलि र पर्सी साँझसम्म दीपावली गरी गणतन्त्र दिवस मनाउन अनुरोध गरिएको गृह मन्त्रालयले हिजो जनाएको छ। आगामी आर्थिक वर्ष 2077-78 वार्षिक राजस्व र आयव्ययको विवरण बजेट आज प्रस्तुत हुँदैछ। अर्थमन्त्री डा युवराज खतिवड़ाले आज अपरान्ह 4 बजे बस्ने संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नुहुने कार्यक्रम छ। सभामुख अग्निप्रसाद सापकोटाले बजेट प्रस्तुत हुने निर्धारित समय अगावै बैठक कक्षमा प्रवेश गरिसक्न सांसदहरूलाई आग्रह गर्नुभएको छ। बजेट प्रस्तुत भएपछि आजै साँझ 6 बजे प्रतिनिधि सभाको दोस्रो बैठक बस्ने संसद सचिवालयले जनाएको छ। त्यसअघि प्रतिनिधि सभाको हिजोको बैठकले रेडियो धर्मी पदार्थको नियमन सम्बन्धी विधेयक 2076 राष्ट्रिय सभाबाट भएको संशोधन सहित स्वीकृत गरेको छ। बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराज मणि पोखरेलले प्रस्तुत गर्नुभएको रेडियो धर्मी पदार्थको नियमन सम्बन्धी विधेयक 2076 राष्ट्रिय सभाबाट भएको संशोधन प्रस्ताव बहुमतले स्वीकृत गरेको छ। त्यस्तै बैठकमा नेपाल विशेष सेवा विधेयक 2076 सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल भएको छ। बैठकमा कानून न्याय तथा मानवाधिकार समितिका सभापति कृष्ण भक्त पोखरेलले कानून न्याय तथा मानवाधिकार समितिको वार्षिक प्रतिवेदन 2077 पेश गर्नुभयो। त्यस्तै शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घटीले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक सम्बन्धी समितिको प्रतिवेदन 2076 पेश गर्नुभयो। बैठकले वार्ता र संवाद मार्फत संसदलाई प्रभावकारी बनाउने सम्बन्धमा आवश्यक अध्ययन गरी सुझाव दिन 2076 साल साउन 20 गते गठन भएको अध्ययन तथा सुझाव संसदीय विशेष समितिको कार्यावधि सदनको 6 अधिवेशन अवधिसम्म थप गर्न सभामुख अग्निप्रसाद सापकोटाले गर्नुभएको प्रस्ताव पनि सर्वसम्मतिले पारित गरेको छ। त्यसअघि प्रतिनिधि सभाको हिजोकै बैठकमा सांसदहरूले कोरोना महामारी, नेपालको नयाँ नक्सा र उत्पन्न समस्या समाधान एवं कृषि बिउ र मलको तत्काल उपलब्धता लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ। बैठकमा सांसदहरूले गर्मी बढ़दै गएको र अब वर्षाको समय शुरू हुन लागेको भन्नुहुँदै विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको मापदण्ड अनुसार क्वारेन्टाइन र अस्पतालहरूको व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। उहाँहरूले छिमेकी मुलुक भारतबाट स्वदेश फर्कने नेपालीहरूको संख्या दिनानुदिन बढ़दै गएका कारण रोगको जोखिम पनि उच्च बन्दै गएकाले उनीहरूको सुरक्षित व्यवस्थापनका लागि विशेष ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले भारतीय अतिक्रमणमा परेको लिपु लेक, लिम्पियाधुरा, कालापानी सहितको नक्सा सार्वजनिक गर्दा गर्व महसुस भएको उल्लेख गर्नुहुँदै अब ढिला नगरी उक्त भूमि फिर्ता गर्न उच्च स्तरमा कूटनीतिक पहल गरी अघि बढ़न सरकारलाई सुझाव पनि दिनुभयो। सांसदहरूले 3 जनाको ज्यान जाने र 3 जना बेपत्ता हुने गरी अन्तर्जातीय प्रेम सम्बन्धले रूकुम पश्चिममा निम्त्याएको घटनाको छिटो छानबिन गरी दोषीलाई कार्यवाही गरेर सबैलाई न्यायको अनुभूति गराउन पनि माग गर्नुभयो। नेपाली कांग्रेसले प्रतिनिधि सभाको हिजोको बैठकको कार्यसूचीबाट नेपालको संविधान संशोधन गर्न बनेको विधेयक हटाइएको विषय र त्यसमा नेपाली कांग्रेसलाई जोडेर प्रेषित गरिएको समाचारप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले हिजो विज्ञप्ति जारी गर्नुहुँदै संविधान संशोधनको प्रस्तावप्रति पार्टीको केन्द्रीय समितिकै बैठकबाट संस्थागत निर्णय लिइने पूर्व घोषणा, सर्वदलीय बैठकमा जानकारी गराइएको विषयलाई कांग्रेसले समय मागेको भन्ने ढंगले उच्च तहबाट सम्प्रेषण गरिनु र संसदको कार्यसूचीबाट संशोधन विधेयक हटाएर त्यसको दोष नेपाली कांग्रेसलाई थोपर्न खोज्नु नियोजित, निन्दनीय र आपत्तिजनक रहेको उल्लेख गर्नुभएको छ। त्यस्तै नेपाली कांग्रेसको संसदीय दलले पनि प्रतिनिधि सभाको हिजोको बैठकको सूचना र सम्भावित कार्यसूचीबाट संविधान संशोधन सम्बन्धी प्रस्ताव हटाइएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संसदीय दलका प्रमुख सचेतक बालकृष्ण ले हिजै विज्ञप्ति जारी गर्नुहुँदै संविधान संशोधन जस्तो विषयमा सरकार, प्रतिपक्षी र संसदमा रहेका दलहरूलाई एकै ठाउँमा उभिएर अघि बढ्ने स्थिति निर्माण गर्न लाग्नुको सट्टा सम्भावित कार्यसूचीबाट प्रस्ताव हटाएर कांग्रेसलाई आरोपित गर्न खोज्ने कार्यलाई गम्भीर रूपमा लिइएको बताउनु भएको छ। विज्ञप्तिमा जेठ 11 गते बसेको संसदको कार्य व्यवस्था परामर्श समितिको बैठकले 13 र 15 गतेका लागि प्रतिनिधि सभाको बैठकको कार्यक्रम निर्धारण गरे पनि 14 गतेको बैठक र कार्यसूची निर्धारण नगरिएको उल्लेख गरिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधन सम्बन्धी सरकारको प्रस्तावलाई समर्थन गर्ने भएको छ। पार्टीका अध्यक्ष कमल थापा त्यसै पशुपति शमशेर जौहरा र डाक्टर प्रकाश चन्द्र लोहनीको अध्यक्षतामा बसेको बैठकले विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको हो। बैठकले निशान छाप परिवर्तन गर्न संसदमा पेश भएको संविधान संशोधन विधेयकलाई समर्थन गर्ने निर्णय गरेको केन्द्रीय सचिवालय प्रमुख ध्रुव बहादुर प्रधान र भास्कर भद्राद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
के भाइ, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर, अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाइ?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर, 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। नेपालमा हिजो थप 114 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या 886 पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले हिजो देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप 114 जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। प्रवक्ता डाक्टर देवकोटाले बीपी कोइराला अस्पताल धरानमा गरिएको परीक्षणमा 70 का 11 जना, त्यसै गरी कोशी अस्पतालमा गरिएको परीक्षणमा झापाका 17 जना, हेटौँडा स्थित किट प्रयोगशालामा गरिएको परीक्षणमा रौतहटका 7 जना र मकवानपुरका 1 जना गरी 8 जना, त्यस्तै पोखरा प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा बागलुङका 6 जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। त्यस्तै राप्ती अस्पताल दाङमा गरिएको परीक्षणमा दाङका 15 जना र रूकुमपूर्वका 3 जना गरी जम्मा 18 जना, त्यसै गरी भेरी अस्पताल नेपालगंजमा गरेको परीक्षणमा बाँकेका 16 जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा रौतहटका 29 जना, बाराका 7 जना र सिराहाका 2 जनामा गरी जम्मा 38 जनामा संक्रमण पुष्टि भएको प्रवक्ता डाक्टर देवकोटाले जानकारी दिनुभयो। नेपालमा हालसम्म 794 पुरूष र 90 जना महिलामा संक्रमण पुष्टि भएको उहाँले बताउनुभयो। हिजो थप 28 जना डिस्चार्ज भएपछि हालसम्म कोरोना संक्रमणबाट निको भई घर फर्कनेको संख्या 183 पुगेको पनि उहाँले जानकारी दिनुभयो। प्रवक्ता डाक्टर देवकोटाले हिजो नारायणी अस्पताल बीरगंजबाट पर्साका 21 जना, कोशी अस्पतालबाट उदयपुरका 4 जना र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँके खजुराबाट बाँकेका 2 जना र बर्दियाका 1 जना गरी जम्मा 28 जना उपचारपछि निको भई घर फर्किएको जानकारी दिनुभयो। हालसम्म नेपालमा कुल 58,277 जनाको पीसीआर तथा 1,02,887 जनाको आरडीटी विधिबाट परीक्षण गरिएको पनि उहाँले बताउनुभयो। पछिल्लो 24 घण्टामा 3,580 जनाको पीसीआर र 2,320 जनाको आरडीटी विधिबाट परीक्षण सम्पन्न भएको प्रवक्ता डाक्टर देवकोटाले बताउनुभयो। नेपाली सेनाले खरिद गरेको स्वास्थ्य सामग्री लिन नेपाल वायुसेवा निगमको वाइट बडी जहाज हिजो साँझ चीन गएको छ। चीनको ग्वाङझाओमा जम्मा गरिएको स्वास्थ्य सामग्री लिन वाइट बडी जहाज त्यसतर्फ लागेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो। ग्वाङझाओबाट 28.66 टन स्वास्थ्य सामग्री लिएर आउने यो अन्तिम उडान भएको पनि सैनिक प्रवक्ता पाण्डेले बताउनुभयो। यसअघि जेठ 6 गते 18.84 टन स्वास्थ्य सामग्री लिएर नेपाली सेनाको जहाज चीनबाट आएको थियो। नेपाली सेनाले कोविड 19 रोकथाम नियन्त्रण र प्रतिकारका लागि स्वास्थ्य आपूर्ति सुरक्षा थप प्रभावकारी रूपमा परिचालन गर्ने तयारी भइरहेको जनाएको छ। कोविड 19 को जोखिम नियन्त्रणमा भइरहेका प्रयास र राष्ट्रिय गौरवको काठमाडौँ तराई मधेश द्रुतमार्ग आयोजनाको हालसम्मको प्रगतिबारे जानकारी दिन नेपाली सेनाले हिजो आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा कोविड 19 नियन्त्रणका लागि सरकारवालाबीच राष्ट्रिय ऐक्यबद्धता आवश्यक रहेको जानकारी दिइएको छ। कोविड 19 को संक्रमण अहिलेसम्म काबू बाहिर नरहेको बताउनुहुँदै सेनानी नवीन फुयालले सम्भावित संक्रमित व्यक्तिको सही पहिचान र परीक्षण गरिएकाले थोरै परीक्षणबाट पनि धेरै संक्रमित फेला परेको बताउनुभयो। यसैबीच नेपाली सेनाले काठमाडौँ तराई मधेश द्रुतमार्ग निर्माणको जिम्मेवारी समय सीमाभित्रै पूरा गर्न हालसम्मको लकडाउनबाट खासै असर नपर्ने जानकारी पनि दिएको छ। कर्णाली प्रदेश मन्त्री परिषदको बैठकले विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोविड 19 को प्रतिकारमा खटाउन नेपाली सेना परिचालनका लागि नेपाल सरकारसँग अनुरोध गर्ने निर्णय गरेको छ। भारतबाट आउने नेपाली नागरिकका कारण कर्णालीमा कोरोनाको महामारी फैलिएकाले त्यसतर्फ थप सजगता अपनाउँदै थप फैलन नदिन बैठकले सुरक्षा जनशक्ति परिचालन गर्ने निर्णय गरेको हो। बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल सुरक्षा एवं अन्य कार्यसहित महामारीबाट प्रभावित र संक्रमित नागरिकको उद्धार एवं क्वारेन्टाइन व्यवस्थापनमा खटिरहेको उल्लेख गर्दै त्यसको समस्या समाधान गर्न नेपाली सेना समेत परिचालन गर्ने परिस्थितिमा स्वीकृतिका लागि नेपाल सरकारसँग अनुरोध गर्ने निर्णय गरेको कर्णाली प्रदेशकी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री एवं प्रदेश सरकारकी प्रवक्ता विमला केसीले जानकारी दिनुभयो। प्रदेश नम्बर एकको प्रदेश सभाको बैठक हिजो शुरू भएको छ। सभामुख प्रदीप कुमार भण्डारीले प्रदेश प्रमुखबाट प्राप्त प्रदेश सभाको छैठौं तथा बजेट अधिवेशन आह्वान सम्बन्धी पत्र संसदलाई पढेर सुनाउनु भएको थियो। बैठकमा मुख्यमन्त्री शेरधन राईले कोरोना नियन्त्रण रोकथाम एवं जनतालाई राहत प्रदान गर्न स्थानीय तहको भूमिकाको सराहना गर्नुभयो। मुख्यमन्त्री राईले सरकारले स्थापना गरेको कोरोना उपचार कोषमा अहिलेसम्म प्रदेशमा 29,35,00,000 रूपियाँ जम्मा भइसकेको जानकारी दिनुहुँदै भारतबाट नेपाल प्रवेश गर्न इलामको पशुपतिनगर त्यसै गरी झापाको काँकडभिट्टा भद्रपुर र गौरीगंज मोरङको रंगेली र रानी तथा सुनसरीको भण्टाबारीलाई प्रवेश बिन्दुका रूपमा तोकिएको जानकारी दिनुभयो। बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोले विनियोजित विधेयकमा समावेश हुने बजेट तथा कार्यक्रमको सिद्धान्त उद्देश्य प्राथमिकता र प्रमुख नीतिसहितको पूर्व बजेट प्रस्ताव सदनमा पेश गर्नुभयो। उहाँले आगामी बजेटले राहत तथा पुनस्थापना कार्यलाई प्राथमिकता दिने युवालाई कृषि पेशामा आबद्ध गराउने उद्यमशीलता र रोजगारीको अवसरहरू सिर्जना गरी गरीबी र बेरोजगारीलाई समाधान गर्नेतर्फ बजेट केन्द्रित हुने जानकारी दिनुभयो। बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष 2077-78 नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। प्रदेश प्रमुख विष्णु प्रसाईले पेश गर्नुभएको नीति तथा कार्यक्रम प्रदेश सभाले हिजो बहुमतले पारित गरेको हो। यसअघि नीति तथा कार्यक्रममा विभिन्न दलका सांसदहरूले उठाउनु भएको प्रश्नहरूको जवाब दिनुहुँदै मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशमा स्वास्थ्य संस्थाहरूको स्तर उन्नति र स्वास्थ्य क्षेत्रमा गर्ने कार्यहरूका बारेमा नीति तथा कार्यक्रममा उल्लेख गरिएको बताउनुभयो। उहाँले कोरोना भाइरसको रोकथामका लागि प्रदेश सरकारले काम गरिरहेको हालसम्म 17 करोड़ रूपियाँ खर्च भएको र स्थानीय तहलाई आवश्यकताका आधारमा अझै थप बजेट उपलब्ध गराइने बताउनुभयो। वीरगंज रक्सौल नाकाबाट हिजो 400 भन्दा बढ़ी संख्यामा रहेका नेपाली नागरिकहरू सीमामा स्वास्थ्य चेक जाँचपछि नेपाल भित्रिएका छन्। भारतको विभिन्न शहर तथा क्वारेन्टाइनमा बसेका नेपाली नागरिकहरूलाई दुई देशको सुरक्षाकर्मीको सहमतिमा हिजो नेपाल भित्राइएको पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीले जानकारी दिनुभयो। नेपाल भित्रिनेमा बारा, पर्सा, रूकुम, नुवाकोट, रामेछाप, अछाम लगायत विभिन्न 25 जिल्लाका नागरिक रहेको जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले बताउनुभयो। भारतको विभिन्न शहरमा रोजगारीका लागि गएका नेपालीहरू पूर्वी नाका इलाम हुँदै स्वदेश फर्कने क्रम पनि जारी छ। इलामबाट संवाददाता राजकुमार दाहालको यो रिपोर्ट।
नेपालको पूर्वी नाका इलामको पशुपत नगरबाट भारतमा रहेका नेपालीहरू दैनिक रूपमा स्वदेश फर्किरहेका छन्। सूर्य नगरपालिका वार्ड नम्बर 10 वडाध्यक्ष पेमा ओगेन लामा:
सूर्य नगरपालिकाको पशुपति नाका प्रयोग गर्दै हालसम्म चाहिँ हामीले वेस्ट बेङ्गलमा चाहिँ त्यताबाट आउने नेपाली नागरिकहरू हुनुहुन्छ 8 जनाले चाहिँ हामी आरटी पोजिटिभ देखेर पीसीआरको लागि पठाएका थियौँ। 8 जनामा नेगेटिभ देखियो र दोस्रो दिनको दिन 43 जना र तेस्रो दिन 61 जना चाहिँ भित्राइसकेका छौँ।
भारतबाट नेपाल प्रवेश गर्नेहरूबाट कोरोना भाइरस नफैलियोस् भनेर नगरले सड़कमै पाल टाँगेर सामाजिक दूरी कायम राख्दै आरटी परीक्षणको लागि प्रतीक्षा गर्ने व्यवस्था मिलाएको छ। सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राई:
व्यवस्थित तरिकाले यसलाई व्यवस्थापन गर्न निम्ति सूर्योदय नगरपालिका लागि परेको छ। यसमा प्रदेश सरकार सीएमसीसँग हाम्रो समन्वय साथै नेपाल प्रहरी सशस्त्र प्रहरीको पनि त्यसमा विशेष भूमिका स्वास्थ्य कर्मी साथीहरूको नाका छ। पशुपति नगर फाटक त्यही आरटीडी गरिरहेका छौँ। विभिन्न ठाउँमा जाने बसहरू स्ट्यान्ड बाई हुन्छ। विभिन्न ठाउँहरूमा रहेका नेपालीहरूलाई पठाउँदै आइरहेका छौँ भने हामीले त्यहाँका पालका व्यवस्था पनि गरेका छौँ। जहाँ 70 जना भन्दा बढी पालभित्र सोसियल डिस्टेन्सिङ कायम गरेर बस्न सक्ने खालका क्षमता पनि व्यवस्थापन गरेका छौँ।
इलामका 10 पालिकाहरूले क्वारेन्टाइन बनाइरहेका छन्। हालसम्म 1131 बेडको क्वारेन्टाइन बनाइसकिएको छ भने संस्थागत क्वारेन्टाइनमा 67 जना, होम क्वारेन्टाइनमा 1057 जना बसेका छन्। जिल्लामा 2000 क्षमताको क्वारेन्टाइन बनाउने योजनाका साथ स्थानीय तहहरूले काम अगाडि बढाइरहेको बताइएको छ। जिल्ला प्रशासन कार्यालय इलामका प्रशासकीय अधिकारी तथा सूचना अधिकारी सफल पोर्तेल:
हामीसित अहिले करिब करिब 1150 क्षमताको चाहिँ क्वारेन्टाइनहरू निर्माण स्थानीय तहहरूद्वारा चाहिँ भइसकेको छ र यसलाई हामीले 2000 बेड क्षमताको चाहिँ क्वारेन्टाइन बनाउने हाम्रो लक्ष्य रहेको छ।
इलाममा हालसम्म 667 जनाको आरटीटी र 54 जनाको पीसीआर परीक्षण गरिएको छ। आवश्यक भीटीएम लगायत सामग्री स्थानीय सरकारको समेत लगानीमा किन्ने प्रक्रिया समेत अगाडि बढ़ाइएको छ। भारतबाट दैनिक उल्लेख्य रूपमा नेपालीहरू फर्किरहेका छन्। पहिलो चरणमा 500 सम्म नेपाली फर्कन सक्ने नगरको अनुमान रहेको छ। नगर प्रमुख राय।
300-500 आउन सक्ने सम्भावनाहरू देखिन्छ।
देशको सीमा नाकाहरूमा भारतबाट नेपाल फर्कन चाहने नेपालीहरूको चाप उच्च छ। सीमा नाकामै रहेको सूर्योदय नगरपालिकाले उच्च व्यवस्थापन गर्दै सड़कमै आरडीटी परीक्षण गर्ने व्यवस्था समेत मिलाएर व्यवस्थित रूपमा नेपाल भित्राउने कार्य गरे। सँगसँगै भारतबाट आएकाहरूबाट कोरोना भाइरस फैलिने त्रास भने कम भएको छ। रेडियो नेपालका लागि राजकुमार दाहाल, इलाम।
भारतका विभिन्न स्थानबाट स्वदेश फर्कने नेपाली नागरिकको संख्या बढेसँगै रौतहटका विभिन्न स्थानीय तहहरूले पनि क्वारेन्टाइन निर्माणलाई तीव्रता दिएका छन्। रौतहट संवाददाता संजय कार्कीको यो रिपोर्ट।
भारतका विभिन्न शहरबाट आफ्नो घर फर्केकाहरूलाई सम्बन्धित स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा सिधै राख्ने गरेका कारण संक्रमितको संख्या बढे पनि समुदाय भय रहित नै रहेको छ। संक्रमितको संख्या बढ्दै जान थालेपछि सम्बन्धित स्थानीय तहले आइसोलेसन कक्षको निर्माणलाई समेत तीव्रता दिएका छन्। आइसोलेसनमा भर्ना गरिएका बिरामीको अवस्था र उपचार कसरी भइरहेको छ त? जनस्वास्थ्य कार्यालय गौरका प्रमुख महेश शाह।
अहिलेसम्म जुन हाम्रो बिरामी छ त्यहाँ डाक्टरहरूको टिम खटिएको छ, स्वास्थ्य कर्मी पनि खटिएको छ, अहिले सबैलाई राम्रै छ, राम्रै अवस्थामा छ। अब बिरामीलाई जुन औषधि दिनुपर्ने हो जेनरल दिइरहेछ, र सिरियस त्यसको टेस्ट आयो भने डाक्टरको टिमै गएर त्यसलाई केही गर्न सकिन्छ, गरिराख्नु भयो।
भारतबाट घर भित्रिनेको संख्या बढे पनि स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा उनीहरूलाई राखिने गरेको भए पनि उचित प्रबन्ध हुन नसकेको गुनासो उनीहरूको रहेको छ।
दुई टाइम मात्रै खाना दिइरहेछ, खाजामा केही पनि दिइरहेको छैन, कुनै दिन बिस्कुट दिन्छ, कुनै दिन दिँदैन, बाहिरबाट मान्छे आउँछ भने भाडा छैन, केही पनि छैन।
तर पालिकाका प्रमुखहरू यसो मान्न तयार छैनन्। देवाई गुनाई नगरपालिकाका प्रमुख धर्मेन्द्र पटेल।
पोलिटेक्निक कलेज छ, त्यसमा 300 व्यवस्थापन अहिलेसम्म भइसकेको छ, बाँकीको चाहिँ हप्तामा दशमा हुँदैछ, र बाहिरबाट आउने व्यक्तिहरूको संख्या दिनादिन बढ़िरहेको छ, त्यसैले भ्याइ नभ्याइ रहेको छ।
संक्रमितको संख्या बढ़ने अनुमान सहित आइसोलेसन निर्माणमा जुटेको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे बताउनुहुन्छ।
आगामी दिनहरूमा जो संक्रमितहरूको संख्या चाहिँ दुईगुना हुन सक्ने सम्भावना छ, त्यो संख्यालाई चाहिँ यो अहिलेको हामीले योजना गरेको क्षमताले अझ भ्याउँदैन, र हामीले थप व्यवस्थापन गर्नु बाँकी नै गर्ने।
रौतहटमा 3,264 क्वारेन्टाइनको बेड संख्या रहेको छ। क्वारेन्टाइनमा 3,174 जना रहेका छन्। 821 जना क्वारेन्टाइनबाट घर फिर्ता भइसकेका छन्। रेडियो नेपालका लागि रौतहटबाट संजय कार्कीको रिपोर्ट।
प्री मनसूनको प्रभावले आज र भोलि काठमाडौँ उपत्यकासहित देशको अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको छ। प्री मनसून सक्रिय भएकाले देशभर मेघगर्जन, हावाहुरी र चट्याङसहितको वर्षाको सम्भावना रहेको मौसमविद राजु प्रधानाङ्गले जानकारी दिनुभयो। दाङमा मकैमा फौजी किराको प्रकोपले सताउन थालेको छ। दाङको विभिन्न क्षेत्रमा लगाइएको मकै बालीमा देखा परेको फौजी किराको समस्याले किसानहरू चिन्तामा परेका छन्। दाङको घुराईबाट संवाददाता प्रेमबहादुर रामजा मगरको यो रिपोर्ट।
विश्वमा कोरोना भाइरसको महामारी फैलिएको समयमा किसानले लगाएको मकै बालीमा अमेरिकन फौजी किराको प्रकोप फैलिएपछि अर्को चिन्ता थपिएको छ। गएको वैशाख 26 गतेदेखि देखा परेको फौजी किराको प्रकोपले दाङका किसानलाई चिन्तामा पारेको छ। दाङको शान्तिनगरकी किसान इन्द्र कुमारी चौधरीले पहिलो पटक मकै बालीमा देखा परेको फौजी किराको नियन्त्रणका लागि हर प्रयास गरेको भए पनि सम्भव नभएको दुखेसो पोख्नुभयो।
यत्रो वर्ष हामी खेती गर्दै आएका थियौं, देखिया थिएनन्, अहिले सालबाट देखिया छन् यो मकैमा लाग्ने फौजी किरा भन्ने। विभिन्न किसिमका विषादीहरू प्रयोग गरेका छन्, तर त्यो अनुसारको किरा मरेका छैनन्।
फौजी किरा नियन्त्रणका लागि वडा कार्यालयहरूले समेत सहयोग गरेका छन्। मकै खेतीमा फौजी किराको प्रकोप देखा परेपछि स्थानीय सरकारलाई किसानहरूले गुहारेका छन्। किसान प्रेम चौधरी। समयमै विषादी प्रयोग गर्न सके फौजी किरा नियन्त्रण गर्न सकिन्छ। मकैको गुबामा लाग्ने फौजी किराले बोट नै सुकाइदिने गरेको छ। फौजी किरा नियन्त्रणका लागि के गर्न सकिन्छ त? कृषि ज्ञान केन्द्र दाङका बाली संरक्षण अधिकृत रुद्र पौडेल।
बालीमा विविधीकरण गर्ने, मकै रोप्दा शारीरिक भन्दा छिटो अथवा ढिलो रोप्ने, बाली चक्र अपनाउने तथा अन्तरबाली लगाउने, र बालीमा नियमित अनुगमन गर्ने र सो समय भेटेका अण्डा लार्वाहरूले पिपललाई नष्ट गर्ने, लार्वाहरूले धेरै नोक्सानी पुर्याउने मकैको भागहरू, त्यो खरानी अथवा बालुवा अथवा धुलो छर्काने सुरुको अवस्थामा, र अब अहिले एउटा आइपिएम विधि भनेर भन्छौँ, एकीकृत शत्रुजीव व्यवस्थापन भनेर, जस्तो सिकारी किराहरू जस्तो कनसुत्लो भन्ने छ, अनि चुनबङ्की किरा, अनि चुसाहा पतेहरू किराहरू कमिला अथवा चरा चमेराहरूबाट पनि यिनीहरूलाई पनि हामीले संरक्षण गर्ने भने यी किराहरूलाई खाइदिन्छ।
भर्खरै पात छोडेका मकैका बोट एकाएक सुक्न थालेपछि किसान चिन्तामा छन्। कोरोना भाइरसको नियन्त्रणका लागि सक्रिय रहेका सरकारले मकैमा लागेको फौजी किराको नियन्त्रणमा पनि ध्यान दिन आवश्यक छ। प्रेम बहादुर राजा मगर, रेडियो नेपाल, घोराई।
राष्ट्रिय सूचना आयोगले कृषिका लागि आवश्यक औजार, कीटनाशक औषधि र मलबिउको खरिद तथा कृषिजन्य उत्पादनका लागि आवश्यक पर्ने वस्तुहरूको ढुवानी र बजारसम्म पुर्याउनका लागि सम्पर्क गर्नुपर्ने निकायहरूका बारेमा किसान र उपभोक्तालाई स्पष्ट सूचना उपलब्ध गराउन कृषि तथा पशुपक्षी विकास मन्त्रालयका नाममा आदेश जारी गरेको छ। त्यसै गरी खेती तथा पशुपालन गर्दा र उत्पादनलाई बजारसम्म पुर्याउँदा अप्नाउनु पर्ने सुरक्षा विधि एवं सावधानीका बारेमा किसानहरूसम्म पुग्ने गरी सूचना उपलब्ध गराउन पनि मन्त्रालयका नाममा आदेश जारी गरिएको राष्ट्रिय सूचना आयोगले जारी गरेको प्रेस जनाइएको छ। के अन्तर्राष्ट्रिय प्रसंग, कोरोना भाइरसबाट विश्वभर 57,81,000 भन्दा बढ़ी संक्रमित भएका छन्। हालसम्म 3,56,000 भन्दा बढ़ीको मृत्यु भएको छ। संक्रमणपछि स्वास्थ्य लाभ गरी घर फर्कनेहरूको संख्या 24,93,000 नागेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। कोरोना संक्रमणले आक्रान्त अमेरिकामा हालसम्म संक्रमणबाट 1,02,000 भन्दा बढ़ीको मृत्यु भइसकेको छ। त्यहाँ 17,45,000 भन्दा बढ़ी संक्रमित भएका छन्। त्यस्तै ब्राजिलमा 4,11,000 भन्दा बढ़ी संक्रमित भएका छन् भने संक्रमणका कारण ज्यान गुमाउनेको संख्या 25,500 नागेको छ। भारतमा 1,58,000 भन्दा बढ़ीमा कोरोना संक्रमण देखिएको छ। भारतमा 4,500 भन्दा बढ़ीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। केही दिन अघि आएको आधीका कारण क्षतिग्रस्त बनेको भारतको पश्चिम बंगाल राज्यमा आगामी महिना पनि विद्यालयहरू बन्द हुने भएका छन्। प्रदेश सरकारले आगामी जून 30 गतेसम्मका लागि सबै विद्यालयहरू बन्द गर्ने घोषणा गरेको छ। प्रदेश सरकारका शिक्षा मन्त्री पार्थ चटर्जीले आँधीका कारण विद्यालयहरूको भौतिक संरचना क्षतिग्रस्त भएकाले विद्यालयहरू बन्द गर्नु परेको जानकारी दिनुभएको छ। अब मौसम, आज देशको पश्चिमी भागमा सामान्य बदली हुने र पूर्वी तथा मध्य पहाड़ी भागमा आंशिक बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने एवं बाँकी भागमा मौसम प्राय सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 27.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 17 डिग्री सेल्सियस, वर्षा 18.5 मिलिमिटर, सापेक्षिक आर्द्रता 93%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय आज बिहान 5:09 भयो भने सूर्यास्त भरे साँझ 6:53 हुनेछ। यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। आज 13 गणतन्त्र दिवस, पूर्वजहरूको स्वाभिमान, वीरता र आदर्शबाट प्रेरित भई राष्ट्रको विकासमा अग्रसर हुन देशवासीमा राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वान। नेपालको गणतन्त्र लोकतान्त्रिक आन्दोलनको सर्वोच्च उपलब्धिका रूपमा रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। संघीय संसदको संयुक्त बैठकमा आज आगामी आर्थिक वर्ष 2077-78 वार्षिक आयव्यय विवरण बजेट प्रस्तुत हुँदै, हिजो एकै दिन 114 जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या 886 पुग्यो र कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या 57,81,000 नाग्यो, विश्वभर 3,56,000 बढ़ीको मृत्यु। बिहान 7 बजेको समाचार सकियो। हवस्त, नमस्कार।